नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राष्ट्रिय सभाको गठन एकल संक्रमणीय प्रणालीबाटै हुने सम्भावना, अध्यादेश प्रदेश प्रमुख तथा अस्थायी राजधानीको विषयमा प्याकेजमै सहमति गर्ने दलहरूको तयारी।
मृगौला फेल भएका र क्यान्सर लागेका बिरामीलाई सरकारले मासिक 5,000 भत्ता दिने, क्षयरोग उपचारको छोटो अवधि उपचार विधि एसटीआर शुरू गर्ने राष्ट्रिय क्षयरोग केन्द्रको तयारी।
चौतर्फी दबावपछि रानी पोखरी पुननिर्माणको काममा महानगर पछि हट्यो, पुरानै सलिनमा पुननिर्माणका लागि विशेषज्ञ सम्मिलित समिति गठन।
विश्वभरिका युद्धग्रस्त क्षेत्रहरूमा बालबालिकामाथिको आक्रमण बढ्दो, घर विद्यालय तथा खेल मैदान नै बालबालिकाका लागि असुरक्षित रहेको युनिसेफको भनाई।
र भैरहवा ग्ल्याडिएटर्स ईपीएल क्रिकेटको फाइनलमा उपाधिका लागि पर्सि विराटनगरसँग खेल्ने।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट र कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट र कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा भर्ना खुल्यो।
साथै बीएससी र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056527982, मोबाइल 98550063794, 98550508060।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। दलहरूबीच पछिल्लो समय देखिएको गतिरोध प्याकेजमै सहमति गरेर अन्त्य हुने देखिएको छ। आज बसेको मन्त्री परिषदको बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा पनि छलफल भएको छ। आइतबार बस्ने मन्त्री परिषदको बैठकले सबै दलको सहमतिमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले उज्यालोलाई जानकारी दिनुभयो। त्यस्तै राष्ट्रिय सभाको गठन सम्बन्धी अध्यादेश पनि सरकारको सिफारिश अनुसार नै जारी हुने सम्भावना देखिएको छ। आज बिहान मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटघाट भएको थियो। उहाँहरूको भेटघाटमा राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशबारे छलफल भएको राष्ट्रपति भण्डारीका सल्लाहकार विश्वराज अधिकारीले जानकारी दिनुभयो।
राष्ट्रिय सभा गठनमा कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा विवाद हुँदा मतगणना सकिएको 2 हप्ताभन्दा बढ़ी भइसक्दा समेत राजनीतिक र संवैधानिक प्रक्रिया अवरूद्ध हुँदै आएको छ। तीनवटै विषयलाई प्याकेजमै सहमति गरेर राजनीतिक गाँठो फुकाउन ठूला दल तयार देखिएका छन्। प्रकाश ढकालको रिपोर्ट।
पछिल्लो समय देखिएको राजनीतिक गतिरोध अन्त्य गर्दै सत्ता हस्तान्तरण प्रक्रियालाई सहज बनाउन एमाले, कांग्रेस र माओवादी केन्द्रले छलफल तीव्र बनाएका हुन्। राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश दलीय विवादका कारण राष्ट्रपति कार्यालयमा अड्किँदा प्रतिनिधि सभाले समेत पूर्णता पाएको छैन भने प्रतिनिधि सभाको अपूर्णताको अभावमा नयाँ सरकार गठन प्रक्रिया नै प्रभावित हुँदै आएको छ। तर अब भने दलहरू वाद विवादको उल्झनलाई पन्छाएर प्याकेजमै सहमति गर्दै गतिरोध अन्त्य गर्न तत्पर भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरे पनि राजनीतिक सहमतिकै आधारमा आइतबारसम्म निर्णय गर्ने भन्दै सरकार पछि हटेको छ। नेपाली कांग्रेसका नेता समेत रहनुभएका वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्मा,
प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र अथवा राजधानी तोक्ने बारेमा विषय हल्का उठ्यो तर फेरि अर्को बैठकमा गर्ने भनेर स्थगित गरे, सहमति आवश्यक छ।
उता राष्ट्रिय सभाको गठन सम्बन्धी अध्यादेश एकल निर्वाचन प्रणाली अनुसार नै हुने गरी स्वीकृत गराउन दलहरू सहमति नजिक पुगेका छन्। हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र आज बिहानै राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जुटाउन कसरत गरिरहनु भएको छ। माओवादीले औपचारिक रूपमा पनि राष्ट्रिय सभा गठन सम्बन्धी आफ्नो नरम नीतिलाई दोहोर्याउँदै आफ्नो अडानमा रहेका एमाले कांग्रेसलाई सहमतिको आधार पहिल्याउन सुझाव दिएको छ। राष्ट्रिय सभा बहुमती निर्वाचन प्रणाली नै हुनुपर्ने अडान राख्दै आएको एमाले प्याकेज सहमतिको प्रयासपछि केही नरम हुने संकेत गरेको छ। एमाले जनमत अनुसार सत्ता हस्तान्तरणलाई सहज बनाउन राष्ट्रिय सभा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय नेपाली कांग्रेससँग प्याकेजमै टुंग्याउन तत्पर भएको हो। चुनावको परिणाम आइसक्दा समेत विवादमा अल्झेका दलहरूले प्याकेज सहमतिका लागि गरेको प्रयासले राजनीतिक निकासको आधार तयार पारेको छ, जसले राष्ट्रपतिलाई समेत विवादमा तान्ने र चुनावको अन्तिम परिणाम घोषणामा देखिएको अलमल केही दिनमै अन्त्य हुने आशा गर्न सकिन्छ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिरोधको निकास खोज्न दलहरूलाई आग्रह गर्नुभएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उहाँले चुनाव भइसकेपछि देखिएको राजनीतिक गतिरोधबाट दलहरूले निकास निकाल्नेमा आफू विश्वस्त रहेको बताउनु भएको राष्ट्रपति भण्डारीका सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो। जनमतको सम्मान गर्दै राजनैतिक दलहरूले निकास निकाल्न यथाशीघ्र अग्रसर हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उहाँको भनाई थियो।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दल दर्ता गर्न दलहरूलाई आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले पन्ध्र दिनभित्र दल दर्ताका लागि आह्वान गरेको हो। प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको चुनाव सम्पन्न भइसकेकोले संसदको पूर्णताको लागि राष्ट्रिय सभा सदस्यको चुनाव सक्नुपर्ने भन्दै आयोगले दल दर्ताका लागि आह्वान गरेको हो। गएको असार मसान्तसम्म आयोगमा दर्ता भएका दलहरूले राष्ट्रिय सभा सदस्य चुनावको लागि 15 दिनभित्र निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने आयोगले जनाएको छ।
राष्ट्रिय सभा गठन नभई सरकार गठन लगायतका काम नगर्न नगराउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, निर्वाचन आयोगको कार्यालय लगायतलाई विपक्षी बनाएर अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गर्नुभएको हो। निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश तत्काल जारी गर्नुपर्ने, निर्वाचन आयोगले अध्यादेश पारित नभएसम्म समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्न नहुने, अध्यादेश पारित नगरी प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अगाडि बढ़ाउन नहुने, राष्ट्रिय सभाको निर्वाचन परिणाम प्रकाशन नभएसम्म प्रतिनिधि सभाको गठन नै हुन नसक्ने भएकाले राष्ट्रपतिले 24 घण्टाभित्र अध्यादेश जारी गर्न अन्तरिम आदेश माग समेत गरिएको छ।
नेकपा एमाले समानुपातिकतर्फ 7 वटै प्रदेशसभाका सांसदको टुङ्गो लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमाले स्थायी समितिको बैठकले 7 वटै प्रदेशका सांसदको टुङ्गो लगाएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार एमाले प्रतिनिधि सभाको समानुपातिकतर्फको सीट संख्या चाँडो सार्वजनिक गर्न पनि निर्वाचन आयोगलाई आग्रह गरेको छ। भोलि आयोगको कार्यालय पुगेर एमाले यसबारेमा ध्यान आकर्षण गराउने पनि अधिकारीले जानकारी दिनुभयो। बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता, नयाँ सरकार गठन, राष्ट्रिय सभा गठन बारेको अध्यादेशका बारेमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो। यस्तै नेकपा माओवादी केन्द्रले पनि समानुपातिकबाट प्रदेशसभामा सांसद बन्नेको नाम टुङ्गो लगाएको छ। आज बसेको माओवादी केन्द्रको केन्द्रीय बैठकले समानुपातिकबाट प्रदेशसभातर्फका सांसदको नाम टुङ्गो लगाएको हो।
विवेकशील साझा पार्टीले प्रदेश सांसदको टुङ्गो लगाएको छ। समानुपातिकतर्फ प्रदेश नम्बर 3 3 जना सांसद पाएको विवेकशील साझाले रमेश पौड्यालको नेतृत्वमा शोभा साक्य र विराज भक्त श्रेष्ठलाई पठाउने निर्णय गरेको हो। 3 नम्बर प्रदेशमा विवेकशील साझाले 1,24,400 मत पाएको थियो।
दुवै मृगौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएका व्यक्तिलाई सरकारले मासिक 5,000 रुपियाँ भत्ता दिने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले उनीहरूको जीविकोपार्जनका लागि मासिक 5,000 रुपियाँ दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। यसअघि सरकारले मृगौलाका बिरामीलाई निशुल्क डायलाइसिस सेवा र क्यान्सर रोगीको उपचारका लागि 1,00,000 रूपियाँ आर्थिक सहायता दिने निर्णय गरेको थियो। यस्तै आजको मन्त्री परिषद बैठकले स्वास्थ्य सचिवमा डाक्टर पुष्पा चौधरीलाई नियुक्त गरेको छ। यसैबीच आजको बैठकले सिटीभिटीको 6,30,00,000,00,000 सहायता ऋण र काठमाडौँ विश्वविद्यालय अनुसन्धान विभागका लागि कोरिया सरकारको 1,04,00,00,000,00 रूपियाँ सहयोग स्वीकार गर्ने निर्णय गरेको पनि अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो।
राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोग उपचारको छोटो अवधि उपचार विधि एसटीआर शुरू गर्ने भएको छ। यसअघि बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएको केन्द्रले अबको केही दिनमै एसटीआर उपचार विधि शुरू गर्न लागेको जनाएको छ। एसटीआर उपचार विधिमा क्षयरोगीलाई दुई चरणमा विभाजन गरी 9 महिनासम्म उपचार गरिने केन्द्रका निर्देशक डाक्टर केदार नरसिंह केसीले जानकारी दिनुभयो। पहिलो चरण 4 महिना र दोस्रो चरण 5 महिनाको हुनेछ। यो विधि हाललाई फोक्सोका क्षयरोगीलाई मात्र उपयोग गरिने जनाइएको छ। केन्द्रले 9 महिने छोटो अवधि उपचार विधि तत्कालका लागि काठमाडौँ, विराटनगर, बुटवल र नेपालगंजबाट शुरू गर्न लागेको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
पराई भूमि मा कमाउँछन् खुशी सबको लागि, खुशी जसले पूरा गर्छ सबको सपना, सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा।
ढुक्क छौ, हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट, पुर्याउँछ खुशी। A product of Himalayan Bank Limited.
खुशीको खबर।
स्वास्थ्य परीक्षणका लागि डाक्टर खोज्नु परेमा र एपोइन्टमेन्ट लिनु परेमा हेर्नुहोस् मेडिकोमा medikoma.com।
हस्पिटल, क्लिनिक र डाक्टरले निशुल्क रजिस्टर गर्नका लागि सम्झनुहोस् मेडिकोमा medikoma.com।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अध्यादेश, प्रदेश प्रमुख तथा अस्थायी राजधानीको विषयमा प्याकेजमै सहमति गर्ने दलहरूको तयारी, मृगौला फेल भएका र क्यान्सर लागेका बिरामीलाई सरकारले मासिक 5,000 रूपियाँ भत्ता दिने, क्षयरोग उपचारको छोटो अवधि उपचार विधि एसटीआर शुरू गर्ने राष्ट्रिय क्षयरोग केन्द्रको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। चौतर्फी दबावपछि काठमाडौँ महानगरपालिकाले रानी पोखरी पुननिर्माणको काम रोकेको छ। कंक्रिटको प्रयोग गरेर रानी पोखरीको पुननिर्माण गर्दा मौलिकता नै मासिने भन्दै आलोचना भएपछि महानगरपालिकाले अहिले भइरहेको काम रोकेर पुरानै शैली र सामग्री प्रयोग गरेर रानी पोखरीको पुननिर्माण गर्ने भएको हो। महानगरपालिकाका मेयर विद्यासुन्दर साक्यको अध्यक्षतामा आज बसेको बैठकले अहिले भइरहेको काम रोकेर मल्लकालीन शैलीमा नै रानी पोखरी बनाउन पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको जगत्वमा 11 सदस्यीय विशेषज्ञ समिति पनि गठन गरेको छ। समितिमा पुननिर्माण प्राधिकरणका सम्पदा महाशाखाका प्रमुख राजु मानन्दर, पुरातत्व विभागका इन्जिनियर पुरूषोत्तम डंगोल, सम्पत घिमिरे, पुरातत्व अधिकृत रामबहादुर कुँवर लगायतका सदस्य हुनुहुन्छ। यस्तै सल्लाहकार समितिमा रक्षा मन्त्री भीमसेन दास प्रधान, केशव स्थापित र रन्जु दर्शना हुनुहुन्छ। समितिलाई 15 दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। प्रतिवेदन नआउन्जेल रानी पोखरीमा भइरहेको काम रोकिने महानगरपालिकाले जनाएको छ। यसअघि आजै बसेको मन्त्री परिषद बैठकले पनि रानी पोखरीको पुननिर्माण प्रक्रियालाई पुरातत्व विभागको मापदण्ड अनुसार बनाउन निर्देशन दिएको थियो।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले आउँदो आर्थिक वर्षमा पुननिर्माणको लागि पैसाको अभाव हुने भएकाले अन्तर्राष्ट्रिय दाता सम्मेलन गर्ने बताउनु भएको छ। काठमाडौँमा भएको कार्यक्रममा सीईओ भूषालले पुननिर्माणको लागि यो आर्थिक वर्षसम्म रकमको अभाव नहुने भए पनि अर्को वर्षको लागि झण्डै 3.5 खर्ब पैसा चाहिने भएकाले दाता सम्मेलनको आन्तरिक गृह कार्यमा प्राधिकरण जुटिरहेको बताउनुभयो। उहाँले 2075 सालको असारसम्म दाता सम्मेलन गर्ने गरी आन्तरिक तयारी भइरहेको पनि जानकारी दिनुभयो। भूषालका अनुसार पुननिर्माणका लागि झण्डै 9 खर्ब चाहिने अनुमान गरिएकोमा अहिलेसम्म 42 अर्ब आन्तरिक स्रोतबाट र 32 अर्ब दात्री निकायबाट खर्च भएको छ।
नक्कली कागजात तयार गरी सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौँका उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत एमलाल ढकाल पक्राउ परेका छन्। साउदी अरेबियन सवारी चालक अनुमति पत्रको आधारमा नेपाली सवारी चालक अनुमति पत्र बनाइदिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूलाई आज पक्राउ गरेको हो। यसअघि घुस लिइरहेको अवस्थामा यातायात व्यवस्था कार्यालयका तीनजनालाई अख्तियारले पक्राउ गरेको थियो। यसैगरी भूमि सुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमलाई पनि घुस रकम सहित अख्तियारले पक्राउ गरेको छ। मही लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचनाका आधारमा अख्तियारले नासु गौतमलाई 6,000 घुस रकम सहित पक्राउ गरेको हो।
मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी गुणस्तरहीन वस्तु उत्पादन गरेर बिक्री वितरण गर्ने 50 उद्योगलाई कार्यवाही गरिने भएको छ। मानिसले खान नहुने वस्तु उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगका लगानीकर्तालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो। बढ़ी नाफा आर्जन गर्ने उद्देश्यले मानव जीवनको स्वास्थ्यमा खेलवाड़ गरी अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने 50 उद्योग तथा फार्मलाई खाद्य ऐन 2023 अनुसार कार्यवाही गरिने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताउनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले साउनदेखि कार्तिक मसान्तसम्म बजार अनुगमन गरी तयार पारेको प्रतिवेदनमा काठमाडौँमा सबैभन्दा धेरै अखाद्य वस्तु उत्पादन गर्ने जिल्लामा गणना भएको छ। कार्यवाही भोग्नेमा पानी उद्योग, डेरी, तेल उद्योग, मिठाई पसल लगायत छन्।
उखुको अभावमा गएको 7 महिनादेखि बन्द रहेको सिराह चन्द्र अयोध्यापुरको हिमालय चिनी मिल पुनः सञ्चालनमा आएको छ। किसानले उखु पुर्याउन थालेसँगै जिल्लाको एकमात्र चिनी मिल पुनः सञ्चालनमा आएको मिलका उखु प्रबन्धक अवध किशोर यादवले जानकारी दिनुभयो। देशभरिका 13 चिनी मिलमध्ये हिमालय चिनी मिलमा मात्र गुणस्तरीय चिनी उत्पादन गर्ने उपकरण रिफाइनरिङ जडान गरिएको मिल व्यवस्थापनले जनाएको छ। हिमालय चिनी मिलले 2073 सालको मंगिर 20 गतेदेखि चिनी उत्पादन गर्न थालेको हो। दैनिक 25,000 क्विन्टल चिनी उत्पादन गर्ने क्षमता रहेको मिलले हालसम्म 50,000 क्विन्टल चिनी उत्पादन गरी बिक्री गर्न सफल भएको मिल व्यवस्थापनले जनाएको छ।
सयपत्री फूलको निर्यात बढ़ाउन पिगमेन्ट उद्योग स्थापनाका लागि परीक्षण शुरू भएको छ। तराईका 3, पहाड़ी जिल्लाका 5 र उच्च हिमाली 2 जिल्ला गरी 10 ठाउँमा उद्योग स्थापनाका लागि परीक्षण थालिएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ। एसोसिएशनका अध्यक्ष कुमार कसजुका अनुसार उद्योग स्थापनाको परीक्षण अन्तिम चरणमा पुगेको छ। यो परीक्षणपछि अनुकूल देखिने ठाउँमा उद्योग खोलिने उहाँले बताउनुभयो। यो उद्योग स्थापनापछि फूलको पत्रमा हुने विभिन्न प्रकारको धूलो अथवा पाउडर निर्यात हुनेछ। फूलबाट निस्किने यो पाउडर नेपालले चीनलाई निर्यात गर्नेछ भने चीनले प्रशोधन गरी अरू देशमा बिक्री गर्ने योजना छ। चीनले मात्र यस्तो उद्योग स्थापना गरेको छ। नेपालमा पनि चीनकै सहकार्यमा उद्योग स्थापना गर्न लागिएको हो।
नेपालगंजमा आउँदो माघ 11 गतेदेखि 22 गतेसम्म प्रादेशिक महोत्सव हुने भएको छ। नेपालगंज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा कृषि, जड़ीबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग र व्यापारको प्रवर्धन र रोजगारीको लागि प्रादेशिक मेला आयोजना गर्न लागि संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मंसुरीले जानकारी दिनुभयो। महोत्सवमा स्वदेश र विदेशमा उत्पादित वस्तुको विभिन्न 300 स्टल रहनेछन्।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले निर्माणाधीन क्षयरोग अस्पतालको भवनमा सिलबन्दी गरेको छ। अस्पताल क्षेत्रभित्र सरकारको 29 करोड़को लागतमा निर्माण भइरहेको राष्ट्रिय क्षयरोग केन्द्रको 300 शैयाको अस्पतालमा नगरपालिकाले आज सिलबन्दी गरेको हो। नगरपालिकासँग स्वीकृति नलिई र नक्सा समेत पास नगरी निर्माण शुरू गरेको भन्दै सिलबन्दी गरिएको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू, सीसीयू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01 55 50 197 55 50 198 55 52 227
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योति मल जमल चाबैल मेडिकेयर सँगै तथा बिरता मोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँको पिङ्ला स्थानमा रक्सी खाएर कुट्टाकुट हुँदा एकजनाको ज्यान गएको छ। पिङ्ला स्थानको होटल आमा दवलममा रक्सी खाएर कुट्टाकुट हुँदा भारत सिलगढी घर भएका 35 वर्षीय आदित्य गुरुङको हत्या भएको हो। गैराती 12 बजेतिर झगडा हुँदा होटलका कर्मचारी डोनी शेर्पाले चक्कुले हानेर गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ।
पुरको भीमफेदी कारागारमा कैदीबीच झडप हुँदा 6 जना घाइते भएका छन्। जेलका नायकीको पक्ष र विपक्षमा भएको विवादका क्रममा झडप भएको हो। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको मकवानपुरका प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो। भीमफेदी जेलमा 845 जना कैदी बन्दीहरूलाई राखिएको छ।
झण्डै 2 हप्ता लामो भ्रमणको लागि पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगंज पुग्नु भएको छ। पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगंज सँगै बर्दिया र सुदूरपश्चिमका विभिन्न ठाउँमा जाने कार्यक्रम रहेको उहाँका सहयोगीले बताएका छन्। उहाँले नेपालगंजमा सोल्टी होटलको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ। यस्तै पूर्व राजा ज्ञानेन्द्रले सुदूरपश्चिमका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने पनि कार्यक्रम रहेको छ।
आपसी झगडापछि हराएका धनकुटा खालसा छिन्ताङ शहीद भूमि गाउँपालिकाका प्रदीप राईको मामफिङबाट उद्धार गरिएको छ। राईलाई धनकुटाबाट गएको युवा संघ नेपाल र स्थानीयवासीको टोलीले मामफिङबाट उद्धार गरेर अस्पताल भर्ना गरेको प्रहरीले जनाएको छ। गाउँको थलथले र पिल्लेको सिमानामा रहेको पानीटारमा आपसी विवादका क्रममा 2 समूहबीच कुटाकुट भएपछि राई सम्पर्कविहीन भएका थिए।
त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने 43औं दीक्षान्त समारोहको तयारी पूरा भएको जनाएको छ। ललितपुरमा रहेको पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो। समारोहको प्रमुख अतिथिमा जवाहरलाल नेहरू विश्वविद्यालयका उपकुलपति डाक्टर एम जगदीश कुमारलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो।
भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि कामदार अभाव भएपछि काभ्रेको धुलीखेलमा गाउँले आफै घर बनाउन जुटेका छन्। सरकारले भूकम्प लाभग्राहीले दोस्रो किस्ता लिनका लागि घर निर्माण गर्न जग हाल्नै पर्ने पुष मसान्तसम्मको समय सीमा तोकेपछि कामदार अभावमा बनेपा नगरपालिका वडा नम्बर 5 सिमलडाँडाका भूकम्प लाभग्राही आफै घर निर्माण गर्न जुटेका हुन्। 7 घर परिवारले काम गर्ने दक्ष कामदार नपाएका कारण घर बनाउन नसकेको भन्दै आफूहरू सबैजना मिलेर पुनर्निर्माणको काममा आलोपालो गर्ने गरी काम थालेको साविक रबिओपी गाविसको वडा नागरिक मञ्चका संयोजक रमेश थापाले बताउनुभयो।
खोटाङको दिप्रुङ गाउँपालिकाको केन्द्र र नामको विवाद मतदानबाट समाधान गरिएको छ। गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका 5 तृतीय भन्ज्याङमा राख्ने वा दिप्रुङ गाउँपालिका 5 कै याङसोलाटारमा राख्ने भन्ने विवाद चुलिएपछि गाउँपालिकाको गाउँसभाले मतदानबाट केन्द्रको टुङ्गो लगाएको हो। चुनावले दिप्रुङ गाउँपालिकाको केन्द्र याङसोला टार बनाउने र नाम दिप्रुङ चुइचुम्मा गाउँपालिका राख्ने टुङ्गो लगाएको छ।
मेरो पनि भन्नु छ।
फेसबुकमा बन्जारे लेक्स नाम राखेका साथीलाई रानी पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुने खबर सुन्दा खुसी लागेको छ। मेयर साहबज्यू, नेपालका सांस्कृतिक सम्पदामा आधुनिक शैली भन्दा आफ्नै काम र चुनावी नारालाई कार्यान्वयन गर्नतिर लागे हुन्थ्यो कि।
उज्यालोको फेसबुक पेजमा गोपाल डाँगी लेख्नुहुन्छ, राष्ट्रिय सभा गठनमा दलहरू अल्झनु भन्दा जनमतको कदर गर्दै सहमतिमा टुङ्गो लगाएर छिटो भन्दा छिटो सरकार गठन गरेर विकासका काम थालनी गर्नु आवश्यक छ।
बाबुराम पन्थी प्रश्न गर्नुहुन्छ, काठमाडौँको हनुमान ढोका दरबार र त्यस वरपरका भग्नावशेषको तस्विर लिँदै फर्किने पर्यटक हुन् कि भूकम्पबाट भएका क्षति अनुगमनकर्ता हुन्? छुट्याउनै गाह्रो भयो। अनि यी सम्पदा पुनर्निर्माणको काम कहिले सकिन्छ सरकार?
रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताका बारेमा प्रमिड शाही भन्नुहुन्छ, सरकारले रोजगारीको सिर्जना गरिदिए हामीले जागिर मात्रै पाउने थिएनौं, देशलाई पनि विकास र समृद्ध बनाउने थियौं। तर यसतर्फ दलका नेता र सरकारले सोचे पो?
अनि एलबी चामलिङ भन्नुहुन्छ, धेरै आलोचना हुने निर्णय गर्ने यो सरकारले जाँदा जाँदै तीन प्रकारका बिरामीलाई 5,000 भत्ता दिने निर्णय गरेपछि अब नागरिकले यो सरकारलाई सम्झिरहने भए।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। अब विदेशका खबर। अफगानिस्तानको काबुलमा आत्मघाती बम विस्फोट हुँदा 40 जनाको ज्यान गएको छ, 30 जना घाइते भएका छन्। काबुल स्थित सिया मुसलमानहरूको सांस्कृतिक तथा धार्मिक संस्थान नजिकै विस्फोट गराइएको बीबीसीले जनाएको छ। विस्फोटको जिम्मा अहिलेसम्म कसैले नलिए पनि इस्लामिक लडाकू संगठन आईएसले विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ। तालिबानले घटनामा आफ्नो संलग्नता नरहेको भन्दै विज्ञप्ति मार्फत स्पष्ट पारेको बीबीसीले जनाएको छ।
विश्वभरिका युद्धग्रस्त क्षेत्रहरूमा बालबालिकामाथिको आक्रमण बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संघीय बालकोष युनिसेफका अनुसार अफगानिस्तान, सिरिया, नाइजेरिया, यमन लगायतका युद्धग्रस्त देशका बालबालिका युद्धबाट सबैभन्दा धेरै प्रभावित छन्। युद्धका समय बालबालिकाको सुरक्षाका लागि बनाइएका अन्तर्राष्ट्रिय कानूनको समेत व्यवस्था गरिएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ। युनिसेफका निर्देशक म्यानुअल फन्टेनले घर, विद्यालय तथा खेल मैदानमै गएर बालबालिकामाथि आक्रमण गर्ने क्रम बढेको बताउनुभयो। युद्धमा बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गर्ने, लडाकू संगठनमा जबरजस्ती भर्ती गर्ने, बालविवाह, अपहरण तथा श्रम शोषणमा लगाउने गरिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार पछिल्लो 9 महिनामा अफगानिस्तानमा मात्र 900 बालबालिका मारिएका छन्। यस्तै दक्षिण सुडानमा 19,000 बालबालिका लडाकू संगठनमा भर्ती गरिएका छन् भने युक्रेनमा 2,20,000 बालबालिका विभिन्न खाले विस्फोटको खतरामा रहेको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। भैरहवा ग्ल्याडिएटर्स एभरेस्ट प्रिमियर लीग ईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। आज भएको दोस्रो प्लेअफमा ललितपुर प्याट्रियट्सलाई 3 विकेटले पराजित गर्दै भैरहवा फाइनल पुगेको हो। भैरहवाले उपाधिका लागि अब शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा ललितपुरले दिएको 133 रनको लक्ष्य भैरहवाले 3 बल बाँकी छँदा 7 विकेट गुमाएर भेट्टायो। जितका लागि अन्तिम ओभरमा 13 रन चाहिए एकमा रोहित पौडेलले लगातार 2 छक्का हानेर भैरहवालाई जिताएका हुन्। 28 रनमा नट आउट रहेका पौडेल म्यान अफ द म्याच पनि भए। यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 132 रन बनाएको थियो। उसका लागि जयकिशन कोलसावालाले 42, सन्नी पटेलले 24 र कप्तान ज्ञानेन्द्र मल्लले 20 रन बनाए।
यसैबीच प्रतियोगितामा खराब व्यवहार देखाएका कारण भैरहवा ग्ल्याडिएटर्सका खेलाड़ी आरिफ शेखले जरिवाना तिर्नुपर्ने भएको छ। ललितपुर प्याट्रियट्ससँगको खेलमा रेफ्रीको निर्णय विरूद्ध खराब व्यवहार देखाएका कारण शेखलाई पारिश्रमिकबाट कट्टा हुने गरी 50% जरिवाना तिराइने भएको छ। ललितपुरले दिएको 133 रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाका खेलाड़ी आरिफ शेखलाई रेफ्री मोहम्मद सफिकले एलबीडब्ल्यू आउट दिएपछि आरिफले ब्याट पछारेर आपत्ति जनाएका थिए।
र सुनसरी 11 9 फाल्गुनन्द गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। 5 थरको फिदिममा आज भएको खेलमा रूपन्देही 11 3-1 हराउँदै सुनसरी फाइनलमा पुगेको हो। सुनसरीको जितमा तीर्थ बस्नेत, सुजन साक्य र हेमन्त थापा मगरले गोल गरे। रूपन्देहीका छिरिङ गुरुङले एक गोल फर्काए। दोस्रो सेमी फाइनलमा भोलि मोरङ 11 र वीरता युनाइटेड बीच खेल हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राष्ट्रिय सभाको गठन एकल संक्रमणीय प्रणालीबाटै हुने सम्भावना, अध्यादेश, प्रदेश प्रमुख तथा अस्थायी राजधानीको विषयमा प्याकेजमै सहमति गर्ने दलहरूको तयारी,
मृगौला फेल भएका र क्यान्सर लागेका बिरामीलाई सरकारले मासिक 5,000 भत्ता दिने, क्षयरोग उपचारको छोटो अवधि उपचार विधि एसटीआर शुरू गर्ने राष्ट्रिय क्षयरोग केन्द्रको तयारी,
चौतर्फी दबावपछि रानीपोखरी पुननिर्माणको काममा महानगर पछि हट्यो, पुरानै शैलीमा पुननिर्माणका लागि विशेषज्ञ सम्मिलित समिति गठन,
विश्वभरिका युद्धग्रस्त क्षेत्रहरूमा बालबालिका माथिको आक्रमण बढ्दो, घर विद्यालय तथा खेल मैदान नै बालबालिकाका लागि असुरक्षित रहेको युनिसेफको भनाई,
र भैरहवा ग्ल्याडिएटर्स ईपीएल क्रिकेटको फाइनलमा उपाधिका लागि पर्सि विराटनगर वारियर्ससँग खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।